नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसंगहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौं। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौ। साथमा गीत संगीत पनि सुनाउँदै आएका छौं। यो विश्व परिवेश कार्यक्रम तपाईले तपाईहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। संसारकै उचाइमा रहेको एटीएम मेसिन, 1 अर्ब वर्षमा कसरी बने पृथ्वीमा 7 महादेश, हातले अंगुर खुवाउने जागीर, नोबेल पुरस्कार विजेतालाई पोखरीमा फ्याँकेपछि, अन्तरिक्षमा मृत्यु भए सबको अवस्था के हुन्छ, एक दिनको बिजुलीको बिल 60 लाख र युट्युबर गाउँ। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनौठो प्रसंग, संसारकै उचाइमा रहेको एटीएम मेसिन। अहिलेको समयमा अधिकांश मानिसहरू सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरन्तै पैसा निकाल्छन्। ग्राहकहरूको सजिलोका लागि बैंकहरूले शहरहरूमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरू राखेका हुन्छन्। बदलिदो दुनियाँ र मानिसहरूको बढ़दो भ्रमणका कारण अब एटीएम मेसिनहरू केवल शहरमा मात्र सीमित छैनन्, गाउँ गाउँ तथा पहाड़मा समेत चढ़िसकेका छन्। 4,693 मिटर उचाइमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ। अनौठो त के छ भने त्यो ठाउँमा बिजुलीको व्यवस्था छैन तर पनि एटीएम मेसिन चलिरहेको हुन्छ। बरू शहरका एटीएम मेसिनमा बेला बेलामा नगद सकिएको हुन्छ र ग्राहकहरू रित्तै फर्किनु पर्छ, तर यो एटीएम मेसिनमा कहिल्यै पनि नगद रित्तिएको हुँदैन। यो एटीएम मेसिन संसारको सबैभन्दा अग्लो भागमा रहेको एटीएम पनि हो। यो कीर्तिमानी एटीएम चीन र पाकिस्तानको सीमामा रहेको खुन्जेर भन्ज्याङमा रहेको छ। पाकिस्तानको हिउँले ढाकिएको पहाड़ी क्षेत्र गिलगिट बाल्टिस्तानमा रहेको खुन्जेरब पासमा नेशनल बैंक अफ पाकिस्तानले सन् 2016 त्यो एटीएम स्थापना गरेको थियो। त्यो पहाड़ी क्षेत्रमा बिजुलीको लाइन पनि छैन, त्यसैले यो एटीएम वायु तथा सौर्य ऊर्जाबाट चल्दछ। यो एटीएम मेसिनको मरमतमा बैंकले कुनै कसर बाँकी राख्दैन। यसको सबैभन्दा नजिकको बैंकको शाखा 82 किलोमिटर टाढा छ। त्यहाँबाट कर्मचारीहरू यो एटीएममा पैसा भर्नका लागि आइरहन्छन्। यो एटीएमसम्म पुग्नका लागि तीव्र बतास, आधी, हिउँ पहिरो तथा कठिन पहाड़ी मार्ग छिछोल्नुपर्छ। गिनीज बुकमा नाम लेखाएको यो एटीएम कार्ड पाकिस्तानी बैंकले कुनै रमाइलो तथा लहरबाजीमा नाम राख्न मात्र बनाएको भने होइन। पाकिस्तानी सीमा सुरक्षा फौजका राष्ट्र सेवकहरूले आफ्नो तलब त्यही एटीएमबाट निकाल्दछन्। सुरक्षा फौजका अतिरिक्त केही स्थानीय मानिसहरूले पनि त्यो एटीएम मेसिनको फाइदा लिइरहेका छन्। विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसंग, 1 अर्ब वर्षमा कसरी बने पृथ्वीमा 7 महादेश। पृथ्वीको चारैतर्फ केवल पानी र जमीन छैन, पृथ्वीको मुनि टेक्टोनिक प्लेटहरू छन्। अर्थात पृथ्वीको माथिल्लो भाग जुन हल्लिन्छ, टेक्टोनिक प्लेटहरू एकअर्कासँग ठोक्किन्छन् र एउटा प्लेटले अर्कोलाई दबाउँछ। यसकै कारणले भूकम्पहरू आउँछन्, सुनामी आउँछन्। यो प्रक्रिया 100 करोड़ वर्षदेखि लगातार चलिरहेको छ। यिनी टेक्टोनिक प्लेटहरू सरेको कारणले त्यसमाथि रहेको पृथ्वीको जमीन अर्थात महादेशहरू पनि टुटफुट भए, छुट्टिए र पुनः बने। अहिले अलग अलग रहेका महाद्वीपहरू करोड़ौं वर्षपछि पुनः जोड़िनेछन् र एउटै विशाल महादेश अर्थात सुपर कन्टिनेन्ट बन्नेछ। एक अर्ब वर्षमा पृथ्वीको महाद्वीपको संरचनामा भएको यो परिवर्तन भिडियोमा हेर्न गजबै होला। अझ एक अर्ब वर्षको त्यो परिवर्तन केवल 40 सेकेण्डको भिडियोमै हेर्न पाइयो भने कस्तो होला? अस्ट्रेलियाको युनिभर्सिटी अफ सिडनीका विद्यावारिधि शोधकर्ता तथा भूगर्भ वैज्ञानिक माइकल टेटले पहिलो पटक टेक्टोनिक प्लेटहरूको चालको कम्प्यूटर मोडेल तयार पारेका छन्। त्यसमा सबै भौगोलिक सिमानाहरूलाई सामेल गरिएको छ। मानव गणितका अनुसार पृथ्वीमा कुनै पनि ठूलो चीज प्रति वर्ष सेन्टिमिटरका हिसाबले सर्दछ। करोड़ौं वर्ष अगाडि महादेशहरू पृथ्वीमा सबैतिर छरिएका थिए। अहिले दक्षिण ध्रुवमा जुन अन्टार्कटिका छ त्यो कुनै समय भूमध्य रेखामा थियो। माइकल र उनका सहकर्मी सबिन जाहिरोविकले मिलेर टेक्टोनिक प्लेट सर्ने र महाद्वीपहरू निर्माण तथा विनिर्माण हुने एक अर्ब वर्षको त्यो प्रक्रियालाई केवल 40 सेकेण्डको भिडियोमा देखाएका छन्। विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसंग, हातले अंगुर खुवाउने जागिर। एउटा चर्चित रेस्टुरेन्टमा जागिरका लागि विज्ञापन खुलेको छ। रेस्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन्। हो, त्यो रेस्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात ग्रेप फिडरको पदमा विज्ञापन खोलेको छ। रेस्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ। बेलायती पत्रिका द मिररका अनुसार लन्डनमा रहेको बाचानालिया नामक रेस्टुरेन्टमा अंगुर खुवाउने कर्मचारीको लागि विज्ञापन खुलेको हो। ब्रिटिस बिजनेस टाइकुन रिचर्ड केरिङ त्यो रेस्टुरेन्ट चेनका मालिक हुन्। हालै ग्रेप फिडर पदका लागि कर्मचारीको खोजी गर्दै त्यो रेस्टुरेन्टले पत्रिकामै विज्ञापन प्रकाशित गरेको हो। अंगुर खुवाउने पदमा काम गर्न इच्छुक उम्मेद्वारले रेस्टुरेन्टमा सम्पर्क गर्नुपर्ने बेहोरा विज्ञापनमा उल्लेख गरिएको छ। यद्यपि त्यो जागिरका लागि केही शर्तहरू पनि छन्। त्यस्ता शर्तहरू पूरा गर्ने व्यक्तिले मात्र जागिर पाउँदछ। जस्तै आवेदकका हात सुन्दर हुनुपर्नेछ र युनानी तथा ल्याटिन इतिहास तथा भाषाको आधारभूत ज्ञान पनि हुनुपर्नेछ। विज्ञापन अनुसार छनौट हुने उम्मेद्वारले जागिर शुरू गरेसँगै तलबका अतिरिक्त भत्ता पनि उपलब्ध गराइनेछ। कर्मचारीका लागि नियमित रूपमा हात तथा औंलाहरूको कस्मेटिक उपचार अर्थात मेनिक्योरका साथै उत्कृष्ट भोजन तथा मदिरा पनि निशुल्क रूपमा उपलब्ध गराइनेछ। अंगुर खुवाउने जागिरमा भर्ना हुने कर्मचारीले रेस्टुरेन्टमा आउने ग्राहकहरूलाई आफ्नै हातले अंगुर खुवाउनु पर्नेछ। यसका साथै डिनर गर्न आएका ग्राहकहरूलाई प्राचीन रोम तथा ग्रीसका गौरवशाली दिनहरूका बारेमा याद दिलाउनु पर्नेछ। यो भव्यता तथा विलासिताको मिश्रण हुनेछ। त्यो रेस्टुरेन्टको विज्ञापन सोशल मीडियामा भाइरल बनिरहेको छ। कतिपयले त्यसलाई सामन्ती शैली भनेर टिप्पणी गरेका छन् भने कतिपयले रेस्टुरेन्टको त्यो व्यावसायिक आइडियाको प्रशंसा पनि गरेका छन्। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग, नोबेल पुरस्कार विजेतालाई पोखरीमा फ्याँकेपछि। सन् 2022 चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोले प्राप्त गरेका छन्। उनले लोप भइसकेको होमिनिन तथा मानव विकासको जिनोमसँग सम्बन्धित विभिन्न विषयमा गहन अनुसन्धान गरेका थिए। यस्तो सम्मानित कार्यका लागि विश्वकै सबैभन्दा ठूलो पुरस्कार पाउने ती वैज्ञानिकलाई उनको मुलुकमा कसरी स्वागत र सम्मान भयो होला? अनुमान गर्न सकिन्छ कि उनको स्वागत र सम्मानमा स्वीडेनको सरकार र त्यहाँका आम जनताले कुनै कसर बाँकी राखेनन् होला। अनौठो त के भयो भने नोबेल पुरस्कार विजेता पाबोलाई कुनै भव्य कार्यक्रम गरेर होइन एउटा पोखरीमा फ्याँकेर स्वागत गरिएको छ। केही समय अगाडि द नोबेल प्राइजको आधिकारिक ट्विटर अकाउन्टमा एउटा भिडियो शेयर भएको छ जसमा केही मानिसहरूले नोबेल विजेता स्वान्ते पाबोलाई उठाउँछन् र एउटा पोखरीमा फ्याँकिदिन्छन्। एउटा भवन नजिकै बनेको त्यो पोखरीको पानी पनि फोहोर देखिन्छ। त्यसमा झारपात पलाएका छन्। पोखरीमा फ्याँकेसँगै केही मानिसहरूले उनको तस्विर पनि खिचिरहेको देखिन्छ। आखिर नोबेल पुरस्कार विजेताको यस्तो खालको स्वागत अपमान किन त? देख्दा अनौठो र अपमानजनक देखिए पनि कुराको चुरो अर्कै रहेछ। ट्विटरमा शेयर गरिएको भिडियोको क्याप्सनमा प्रश्नसँग लेखिएको छ, हाम्रा नयाँ नोबेल विजेता स्वान्ते पाबोले तब तहल्का मच्चाए जब उनका सहयोगीहरूले उनलाई म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोल्युसनरी एन्थ्रोपोलोजी परिसरमा रहेको एक तलाउमा फ्याँकिदिएका थिए। सामान्यतया कसैले विद्यावारिधि उपाधि हासिल गर्दा उसलाई साथीहरूले तलाउमा फ्याँक्ने चलन छ, तर पाबोका साथीहरूले भने उनलाई नोबेल पुरस्कार जितेको खुसियालीमा पनि तलाउमा फ्याँक्न चाहे। स्मरण रहोस्, पाबोले लामो समयदेखि मानिसको पुर्खा नियन्डरथलको जिनोमको अनुसन्धान गरिरहेका छन्। उनी जर्मनीको लेइपिग स्थित म्याक्स प्लाङ्क इन्स्टिच्युटमा जेनेटिक्स विभागका निर्देशकको रूपमा काम गरिसकेका छन्। रेडियो नेपालबाटै तिमीलाई तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसंगहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई सांगीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।
रुमालै बाटेर टाइ बनम हाम्रो अस्थाई पिरति थाइ बनम रुमालै बाटेर टाइ बनम हाम्रो अस्थाई पिरति थाइ बनम
सांगीतिक सौगात पछि फेरि पनि स्वागत छ तपाईहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसंग अबको प्रसंग अनुसन्धानको रहेको छ अन्तरिक्षमा मृत्यु भए सबको अवस्था के हुन्छ अन्तरिक्ष पर्यटनकै विकास भइसकेको अहिलेको अवस्थामा अन्तरिक्षको यात्रा अब नौलो कुरा रहेन ब्लू ओरिजन तथा भर्जिन ग्यालेक्टिक जस्ता कम्पनीले पर्यटकलाई अन्तरिक्षको भ्रमण समेत गराइरहेका छन् एलन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा बस्ती बसाउने तयारी गरिरहेको छ छिट्टै नै पृथ्वीको तल्लो कक्ष अर्थात पृथ्वीभन्दा 500 किलोमिटर माथिसम्मको यात्रा निकै सामान्य तथा सहज हुनेछ तर यदि अन्तरिक्षमै कोही मानिसको मृत्यु भयो भने के होला अन्तरिक्षमा मृत्यु हुँदा मृत शरीरको अवस्था के होला सबलाई पृथ्वीमा फिर्ता ल्याइन्छ त अन्तरिक्षको इतिहासमा हालसम्म एउटा मात्रै यस्तो घटना भएको छ जसमा अन्तरिक्षमै मानिसको मृत्यु भएको छ घटना सन् 1971 जून 30 भएको हो सोयुज 11 अन्तरिक्ष यान स्पेस स्टेशनबाट 3 हप्तापछि छुट्टिएर पृथ्वीमा फर्किनेवाला थियो स्पेस स्टेशनबाट क्याप्सुल अलग भयो त्यसमा 3 रूसी अन्तरिक्ष यात्रीहरू थिए क्याप्सुल क्याबिनको भेन्ट भल्ब निस्कियो त्यसपछि क्याप्सुलभित्र रहेको सबै अक्सिजन सकियो अक्सिजनको अभावमा 3 अन्तरिक्ष यात्रीको मृत्यु भयो अन्तरिक्षमा यस्तो घटना पहिलो र हालसम्मको अन्तिम पटक नै भएको थियो अन्तरिक्षमा मृत्यु भएका रूसी अन्तरिक्ष यात्रीको शरीर त्यसपछि के भयो उनीहरूलाई पृथ्वीमा ल्याइयो कि ल्याइएन यो विषय हालसम्म सार्वजनिक गरिएको छैन पृथ्वीमा कुनै जीवको मृत्युपछि केही समयपछि सब गल्न शुरू हुन्छ त्यसअघि पहिले शरीरको रगतको बहाव रोकिन्छ गुरूत्वाकर्षणका कारण रगत एकै ठाउँमा जम्न शुरू हुन्छ त्यसलाई विज्ञानको भाषामा लिभोर मोर्टिस भनिन्छ त्यसपछि शरीर चिसो हुन थाल्छ जसलाई अल्गोर मोर्टिस भनिन्छ त्यसपछि मांसपेशीहरू कडा हुन थाल्छन् शरीरमा रहेको क्याल्सियमले मांसपेशीका फाइबरलाई जकडाउन थाल्छ जसलाई रिगोर मोर्टिस भनिन्छ त्यसपछि शरीरमा रहेको इन्जाइम र प्रोटिन कोशिका भन्दा बाहिर निस्कन थाल्छ त्यही बेला आन्द्रामा रहेका ब्याक्टेरिया बाहिर आउन थाल्छन् र पूरै शरीरमा फैलिन्छन् ब्याक्टेरियाले नरम तन्तुलाई नष्ट गर्न शुरू गर्छन् र दुर्गन्ध फैलिन थाल्छ शरीरबाट ग्यास निस्किन थाल्छ र शरीर फुल्छ रिगोर मोर्टिस तबसम्म चल्छ जबसम्म मांसपेशीहरू पूर्ण रूपमा सकिँदैनन् जबसम्म नरम तन्तुलाई ब्याक्टेरियाले पूर्ण रूपमा नष्ट गर्दैन तबसम्म शरीरबाट दुर्गन्ध आइरहन्छ यो भनेको शरीर सड्ने प्रक्रिया हो त्यसका पछाडि वातावरण तापक्रम र आसपासमा रहेका किटाणुहरूको गतिविधि यसमा जिम्मेवार हुन्छ तर अन्तरिक्षमा यी सबै प्रक्रिया हुँदैनन् अन्तरिक्षमा मृत शरीर फरक परिस्थितिमा रहन्छ र त्यहाँ ममिफिकेशन शरीर सुक्दै जानुको प्रक्रिया शुरू हुन्छ ममिफिकेशन निकै गर्मी र ठण्डी मौसममा मात्र हुन्छ जहाँ अक्सिजन हुँदैन शरीरको पानीले भित्र जमेको बोसोलाई नष्ट गर्दछ त्यसले शरीर बाहिर आएर त्यसको चारैतर्फ मैन जस्तो पत्र बनाउँछ त्यो मैन जस्तो पत्रले शरीरको छालालाई खराब हुनबाट रोक्छ जसका कारण छाला सड्दैन त्यसका अलावा अर्को काम पनि हुन्छ नरम तन्तु नष्ट हुन्छन् र हड्डीहरू देखिन थाल्छन् तर कडा तन्तुहरू हजारौं वर्षसम्म उस्तै रहन सक्छन् विभिन्न ग्रहमा गुरूत्वाकर्षणको मात्रा फरक हुन्छ त्यसले मृत शरीरको पहिलो अवस्था अर्थात लिभर मोर्टिस प्रभावित हुन्छ गुरूत्वाकर्षणको अभावमा मृत शरीरमा रगत एकै ठाउँमा जम्मा हुँदैन र बग्दैन पनि अनि पूरै शरीरमा फैलिएको हुन्छ तर स्पेस सुटभित्र रहेको भए रिगोर मोर्टिस प्रक्रिया हुन्छ यद्यपि कम अक्सिजन वा अक्सिजन अभाव भएको बेला पेटमा रहेका ब्याक्टेरियाले तन्तुहरू नष्ट गर्ने काम गर्न सक्दैनन् पृथ्वीमा रहेका सूक्ष्म जीवले शरीरलाई नष्ट गर्नमा सहयोग गर्छन् तर अन्तरिक्षमा यस्तो हुँदैन त्यसैले अन्तरिक्षमा नरम तन्तुहरू पनि यथावत अवस्थामा रहन्छन् सौर्यमण्डलका अन्य ग्रहमा पनि किटाणु तथा अन्य जीव हुँदैनन् जसका कारण मृत शरीर गल्दैन अर्थात मंगल ग्रहमा कसैको मृत्यु भयो भने उसको शरीर सड्दैन चन्द्रमामा तापक्रम -120 डिग्री सेल्सियससम्म हुन्छ जसमा मृत शरीर पूर्ण रूपमा जम्दछ विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग एक दिनको बिजुलीको बिल 60 लाख हामी कहाँ सरकारले हरेक महिना 20 युनिटसम्म मात्र बिजुली खपत गर्ने घर परिवारलाई निशुल्क बिजुली उपलब्ध गराउँदै आएको छ। यसबाट गाउँघरका अधिकांश सामान्य परिवारहरूले निशुल्क वा निकै सस्तोमा बिजुली बाल्न पाएका छन्। तर बेलायतमा भने एकजना महिलाको घरमा एक दिनमै करिब 60 लाख रूपियाँ बराबरको बिजुलीको बिल आएको छ। यो घटना बेलायतको वेस्ट ससेक्समा भएको हो। मीडिया रिपोर्ट अनुसार घरमा एक दिनमै करिब 60 लाखको बिजुलीको बिल आएर झण्डै बेहोस भएकी महिलाको नाम माइल्स प्रायर हो। उनको घरमा वर्षौंदेखि जडान भएको बिजुलीको मिटरमा सधैँ सामान्य बिल आउने गरेको थियो। उनको घरमा दैनिक रूपमा प्रयोगमा आउने उपकरणहरू मात्र छन् जसले खासै धेरै बिजुली खपत गर्दैनन्। यसअघि उनको दैनिक बिजुलीको बिल करिब 300 हाराहारीमा आउने गर्दथ्यो। तर एक दिन अनौठो भयो। उनले जब बिजुलीको मिटरमा हेरिन् तब उनी हैरान भइन्, किनकि उनको एक दिनको बिजुलीको बिल करिब 60 लाख रूपियाँ आएको थियो। उनको होस हवास उड्यो। उनले अनलाइनमा पनि बिल जाँच गरिन्, त्यहाँ पनि त्यही नै देखियो। त्यसपछि उनले विद्युत आपूर्ति गर्ने कम्पनीसँग सम्पर्क गरिन्। विद्युत वितरक कम्पनी ओभो इनर्जीले त्यो घटनाको छानबिन गर्दा बिजुली मिटरमा प्राविधिक गडबडी भएको पत्ता लाग्यो र तत्कालै उनको बिजुली मिटर मरमत गरिदियो। बिजुली कम्पनीले मिटरको गडबडीले यस्तो स्वाभाविक बिल आएको भए रिपोर्ट गर्न सबै उपभोक्तालाई अनुरोध पनि गरेको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसंग राख्दैछौ। युट्युबर गाउँ गाउँ भन्ने बित्तिकै सूचना प्रविधि र अन्य सेवा सुविधाको दृष्टिकोणले शहर भन्दा दुर्गम ठाउँ भन्ने नै बुझिन्छ। तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ सूचना प्रविधि प्रति मानिसहरू यति धेरै आसक्त छन् कि गाउँका अधिकांश मानिसहरू युट्युबर छन्। त्यो गाउँका मानिसहरूलाई न त सरकारी जागिरको लोभ छ न त कुनै निजी जागिरको। अधिकांश मानिसहरूको आफ्नै युट्युब च्यानल छ र त्यसैबाट उनीहरूले पर्याप्त आमदानी गरिरहेका छन्। गाउँका मानिसहरूले अनलाइन भिडियो सेयरिङ तथा सोशल मीडियाका लागि सामग्रीहरू तयार गर्दछन् र तिनै सामग्री युट्युबमा हालेर मोटो रकम आर्जन गर्दछन्। छिमेकी मुलुक भारतको छत्तीसगढमा त्यो युट्युबर गाउँ छ। रायपुर जिल्लामा पर्ने त्यो गाउँको नाम तुलसी गाउँ हो। यो गाउँ आफ्नो विशेषताका कारण सोशल मीडियामा छाएको छ। यो गाउँलाई युट्युब भिलेज तथा युट्युब हबको नामले पनि चिनिन्छ। त्यो गाउँको कुल जनसंख्या करिब 3000 छ। अधिकांश गाउँलेहरू युट्युबर बनेर सोशल मीडिया प्लेटफर्मबाट कमाई गरिरहेका छन्। तथ्याङ्ककै कुरा गर्दा गाउँका हरेक 100 जनामा 40 जना मानिस युट्युबर छन्। यो गाउँमा युट्युबर बन्ने कामको शुरूआत 2 युवक साथीहरूले गरेका थिए। ती दुई युवाहरूले आफ्नो नेटवर्क इन्जिनियर र शिक्षकको जागिर छोडेर युट्युबर बन्ने निर्णय गरेका थिए। शुरूमा मानिसहरूले अनौठो माने, तर बिस्तारै धेरैले उनीहरूकै सिको गर्न थाले। गाउँलेहरूले युट्युब तथा इन्स्टाग्राम जस्ता प्लेटफर्मका लागि कन्टेन्ट तयार गर्छन्। गाउँमा 15 वर्षदेखि 85 वर्षसम्मका मानिसहरूले युट्युब भिडियो बनाइरहेका हुन्छन्। गाउँलेहरू शिक्षा तथा मनोरञ्जनसँग सम्बन्धित भिडियोहरू बनाउने गरेका छन्। कतिपय युट्युब च्यानलका सब्स्क्राइबरको संख्या त 1 लाख भन्दा धेरै छ। गाउँका पहिलो युट्युबर जय वर्माका अनुसार पहिले शिक्षकको जागिर खाँदा उनले महिनामा 12,000 भारूसम्म कमाउने गर्थे भने अहिले 35,000 भारूसम्म आमदानी गर्ने गरेका छन्। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसंगहरू जसलाई हामीले विभिन्न संचार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
बाटेर आयो कानाछे, हेरेर मौनी लायो कानाछे।
जिसका दाई मेलो सकामला
धागैको झोला तम्मै पिरीमा बस्ला र होला तम्मै किरमिरे धागैको झोला तम्मै